أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم لتجدن أشد الناس عداوة للذين آمنوا اليهود والذين أشركوا صلوات على محمد وعلى محمد آپ سے گزارش کروں گا اپنے تمام مرحومین اور تمام شہداء ملت جعفریہ کے صلی اللہ علیہ وسلم کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. اور دوسری گزارش ہے کہ کل بھی جیسا کہ آپ کے علم میں کہ ایک مومن زخمی ہوا ہے اور پہلے سے بھی ایک دو ہیں ہاسپٹل میں، دو یا تین ہیں، آپ سے گزارش کروں گا کہ ان زخمیوں کے لیے، تمام مریضوں کے لیے، مجروحین کے لیے دعا کریں. بحق بیمار کربلا ان سب کو صحت کاملہ و عاجلہ عطا ہو. ان تمام مجروحین اور مریضوں کی شفا یابی کے لیے بلند آواز سے ایک صلوات رائے سلام دیجیے. آپ دیکھ رہے ہیں کہ شرارتوں کا سلسلہ جاری ہے، لیکن ہمیں طے کرنا ہے کہ ہمیں اپنی لڑائی کیسے لڑنا ہے. ٹھیک ہے، یہ اس لیے سب کچھ ہو رہا ہے کہ وہ اپنی مرضی کی لڑائی لڑنا چاہ رہے ہیں. وہ یہ حرکتیں کر کر کے آپ کو ٹیس پہنچا کے چاہتے ہیں کہ آپ کی عزاداری ڈسٹرب ہو، آپ کی مجلسیں، آپ کی شبے داریاں اور جو آپ کے سالانہ جلوس مختلف جگہوں پہ اٹھتے ہیں وہ ڈسٹرب ہو جائیں. اس قوم کو کسی اور اس پہ لگا دو، یعنی ہم بھی وہی کرنا شروع کر دیں جو وہ کر رہے ہیں. یہ تو وہ چاہتے ہیں نا، ہمیں یہ نہیں ہونے دینا ہے. ہمیں ان کی مرضی کی لڑائی نہیں لڑنا ہے. وہ یہ چاہتے ہیں کہ ہمیں کھینچ کے ادھر لیا ہے، اس طرف لیا ہے. اس کا نتیجہ کیا ہوگا؟ یہ دو مہینے آٹھ دن کی عزاداری ہے ڈسٹرب ہوگی. لیکن اب آپ ماشاءاللہ منجھے ہوئے لوگ ہیں، عاشورہ دیکھ چکے، اربعین دیکھ چکے. عاشورہ کے جلوس 60-70 لاشیں اٹھا کے آپ نے ڈسٹرب نہیں ہونے دیا. اربعین پہ 40-50 لاشیں اٹھا کے بھی آپ نے جلوس کو ڈسٹرب نہیں ہونے دیا. نہ کوئی عزاداری، نہ کوئی مجلس، نہ کوئی شبے داری، کوئی ڈسٹرب نہیں ہوئی. یاد رکھیے، اب بھی یہ دل و دماغ میں رکھ لیجئے کہ کتنا ہی بڑا سانحہ کچھ بھی ہو جائے، اپنی کسی مجلس، کسی جلوس پہ کوئی اثر نہیں پڑنے دینا. یہ آپ کی فتح ہے. پہلے بھی بزدل دشمن ہار گیا تھا کیونکہ اس نے اس لیے جلوس پر اٹیک کیا تھا کہ اب یہ بھاگ جائیں گے، اب یہ منتشر ہو جائیں گے، فرار ہو جائیں گے. مگر آپ جیت گئے. کیوں؟ ایک قدم بھی آپ کا پیچھے نہیں ہٹ رہا، آگے گیا. ہمیشہ یہی ہوا، یاد رکھیے. اور اب ویسے بھی اب کیونکہ یہ آخری سانسیں لے رہے ہیں، انشاءاللہ آپ یقین رکھیں یہ آخری سانسوں پر ہیں. میں جانتا ہوں اور جو صاحبان خبر ہیں وہ بھی جانتے ہیں کہ یہ اب آخری انشاءاللہ، یہ ایک سال لگے یا دو سال لگے، یہ کم از کم، ہاں کسی اور شکل میں دشمن دنیا بھر میں مار کے جا رہی ہیں اور شکل میں آ جائے، لیکن یہاں والا جو ہے وہ انشاءاللہ اپنی آخری سانسیں لے رہا ہے. اس لیے جو آپ کو حرکتیں نظر آ رہی ہیں یہ کرنے کی کوشش کر رہا ہے. مگر پھر بھی ہوشیار رہنا ہے، جہاں بھی آپ کے مجلسیں ہوتی ہیں اپنی طرف سے پورا انتظام رکھیں. آگے اللہ مالک ہے، جو امتحان اللہ نے رکھ دیا، مقدر کر دیا، وہ امتحان دیں گے اور انشاءاللہ ہر امتحان کی طرح اس میں بھی ثابت قدم رہیں گے، کامیابی سے ہر منزل کو طے کرتے چلے جائیں گے. تمام مومنین کی حفظ و سلامتی کے لیے بلند آواز سے ایک صلوات بھیج دیجیے محمد علی محمد. آئیے بغیر کسی تمہید کے آج اس منزل پر پہنچے جس تک آپ کو لانا چاہتے تھے، جس کا بڑا چرچا ہے دنیا میں، جناب ایسی قتل و غارت گری ہوئی اسلام میں، ایسے مارا کاٹا گیا، اس طرح یہودیوں کو مار دیا، 400-600-700 یہودیوں ایسے گردنے اڑا دی. ٹھیک ہے نا، ہم آپ کو تسلسل سے جو پہلی مجلس سے آ رہے ہیں ہم بالکل قدم بہ قدم لے کے چل رہے ہیں نا، سیڑھی بہ سیڑھی پہلے دن سے بتا رہے ہیں کہ کتنوں کو معاف کیا رسول نے. صرف ہم نے بڑے بڑے قبیلوں کے نام لیے جن کو معاف کر دیا، یعنی معاف کیا نہیں، نکال دیا، صرف جلا وطن، مارا نہیں. حالانکہ سب نے خیانتیں کی نا، بنی قینقہ نے، بنی غطفان نے، بنی نظیر نے، ان سب نے خیانتیں کی، مگر اللہ کے رسول نے کیا کیا، ان کو نکال دیا. پھر ان کے چھوٹے چھوٹے جتنے بھی تھے، بنی سلیم، بنی اشجع، بنی کنانہ، بنی اسد، یہودیوں کے جو قبیلے تھے، इन सब को निकाल दिया, मगर इन सब ने जवाब में क्या किया कि जमा होकर इस्लाम को मिटाने की साजिशें की। बनी नुज़ैर कल बताया ना हमने कि कौन है जिनको रसूल ने माफ़ कर दिया, अपना सामान लेके जाने दिया, अच्छा जाओ अपना साजो सामान लेकर जाओ, सिर्फ असला रख के जाओ निकल जाओ, लेकिन ये निचले तो नहीं बैठे। इन्होंने क्या किया, साजिश तैयार की यहूदियों ने मुशरकीन के साथ मिलकर, और कितनी बड़ी जंग मुसल्लत की जो कल मैंने आपके सामने बयान किया कि 15,000 बाहर के हमलावर और बनी कुरैज़ा को अपने साथ मिलाया, वो अंदर दुश्मन बैठा हुआ। तो बनी कुरैज़ा का पस मंज़र याद रखिए कि 5 हिजरी के बावजूद अल्लाह के रसूल ने इनको नहीं निकाला कि चलो हमारा साथ नहीं देते, नुकसान भी नहीं पहुँचा रहे, हालांकि माहदे की खिलाफ वर्जी तो कर रहे थे। उन्हें बद्र में भी मुशरकी ने मक्का को खुफिया तौर पर रसद फराहम की, सामान फराहम किया, असलाह फराहम किया, उहद में भी ये खुफिया तौर पर उनके साथ मिले रहे मगर खुलकर सामने नहीं आए थे। मगर कल जंग अहज़ाब में क्या हुआ, जो हमने पढ़ी जंग अहज़ाब या जंग खंदक, कल उसमें क्या पढ़ा कि बनी कुरैज़ा ने खुलकर यानी मदीने को गैर महफूज बना दिया ना, गैर महफूज बना दिया, इस्लामिक स्टेट को गैर महफूज बना दिया, अंदर से साजिश की, गद्दारी की, और खयानत भी कितनी बड़ी की कि स्टेट खतरे में पड़ गई। अब अगर इनको माफ़ कर दिया जाए तो मैं पहले वही तरतीब तो बता रहा हूँ कि पहले माफ़ करने वालों की तारीख तो देखिए, जिन सब को माफ़ किया गया वो सब निचले नहीं बैठे, उन्होंने खैबर में जाके साजिशें की और जंग अहज़ाब जंग खंदक मुसल्लत की मुसलमानों पर, जिनमें सबसे आगे आगे बनी नुज़ैर बनी गतफान ये सब कबीलों के, कल मैंने आपको नाम बताया यहूदियों के, ये सब कुफ्फारे कुरैश के साथ मिलकर आए। यानी कितनी बार अल्लाह ने के रसूल ने माफ़ किया, अल्लाह के रसूल ने माफ़ किया, अल्लाह ने माफ़ किया। अब बनी कुरैज़ा का पस मंज़र आपकी समझ में आया, आइए अब आगे चलते हैं कि बनी कुरैज़ा के साथ क्या हुआ। रसूल वही का इंतज़ार कर रहे हैं, अभी वापस पलटे जंग खंदक से, एहज़ाब से अभी वापस हुए, मदीने पहुँचे, अभी जंग का लिबास उतारा नहीं है कि अल्लाह का हुक्म आ गया कि रसूल जंग का लिबास मत उतारे, पहने रहें, और बनी कुरैज़ा को सरकुबी के लिए रवाना हो जाइए। बनी कुरैज़ा मदीने में रहते ना, इन्हें भी मालूम है कि हमने खयानत की है, गद्दारी की है, स्टेट को खतरे में डाला है, जबकि मुसलमानों ने हमारे साथ सिवाय अच्छाई के कुछ भी नहीं किया। मुसलमान नेकी करते रहे, अल्लाह के रसूल अगरचे वो मदद नहीं भी करते थे, माहदे के ठीक है कोई बात नहीं, रहने दो, रह रहे, खा रहे, पी रहे, बाजार लेना देना सब कुछ हो रहा है इनके साथ, लेकिन अब जानते हैं कि हमने इतनी बड़ी गद्दारी की है कि अब खैर नहीं। मगर इन्हें अपनी ताकत पर नाज है, अपने किला बंदियों पर नाज है, जिनकी किला बंदी है, ये मशहूर हो गए थे किलों के अंदर। और हई इब्ने अख्तब नाम याद है ना, जिसने इनको आके उकसाया था, वो माहदे के तहत इनके साथ है। काब इब्ने असद का वो कह रहा है कि देख मैं कह रहा था ना कि तू बदबख्ती हमारे लिए लाया है और वो बदबख्ती आने वाली है। इधर रसूल को वही हुई, रसूल ने फौरन ऐलान किया कि कोई अपने जंगी लिबास नहीं उतारेगा और चलो बनी कुरैज़ा की तरफ। कुछ लोग होता है ना कि मदीने आते ही इधर उधर निकल गए थे, उनको भी खबर मिली, वो भी दौड़े वापस, यहाँ तक कि अभी सिर्फ एक नमाज पढ़ी है रसूल ने जोहर की, हुक्म हुआ कि नहीं असर की नमाज वहाँ पढ़नी है। यानी इतना सख्त हुक्म किसकी तरफ से आया है, अल्लाह की तरफ से आया ना भाई, वही आई है कि फौरन निकल जाइए बस। लिहाजा रसूल ने ऐलान कर दिया कि बस जोर की हो गई, असर की वही पढ़ना है, चलो निकलो यहाँ से। लश्कर निकला उससे भी पहले कि जमा होने में भी वक्त लगेगा, कुछ 15 मिनट आधा घंटा एक घंटा लग सकता है, सबसे पहले अली को भेजा कि अली आप जाइए कुछ लोगों को लेके जाइए, और परचम हाथ में दे दिया। अब एक ही जुमला है तिबरी का भी, वही जुमला है इब्ने खलदून का, कद्दमा रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम, एक सलावत भेजिए मोहम्मद आले मोहम्मद। कद्दमा रसूलुल्लाह अली इब्न अबी तालिब बिरायतिही इला बनी कुरैज़ा, दोनों का यही जुमला है, इब्ने खलदून का भी तिबरी का भी। हम जो कहते हैं कि हर लश्कर का हर जंग का सरदार अली था, हर जंग में परचम बरदार अली था, 2-3 जगहों में डंडी मारते हैं फला फला था, थे वो, लेकिन एक अलम नहीं होता था, रायत अलग अलग होती थी ना, औस का इनके पास, बनी खजरत का इनके पास, मुसब इब्ने उमेर के पास, मुहाजरीन का, अंसार का, साद इब्ने इबादा के पास, पूरे लश्कर का अलम बरदार कौन होता था, ये क्यों छुपाते हो, ये तो बताओ ना। पूरे लश्कर का रायत जंग जिसके हाथ में होती थी उसका नाम था और नाम है अली इब्ने अबी तालिब सल्लल्लाहु अलैहि वसल्लम। अब्बास बाज मकामात ऐसे हैं कि वो छुपा नहीं सकते। अब जैसे मैंने कल भी अर्ज किया था खंदक में भी और यहां भी अर्ज करो कि उनके पास कोई चारा ही नहीं है, क्योंकि और कोई है ही नहीं, अली को भेजा है तो बस बता फरमाइए। दोनों मौरखीन और बड़ी बड़ी इन्हें करतब दिखाएं अपनी तारीखों में, लेकिन खैर लिखना पड़ा। कद्दम रसूलुल्लाह अली इब्न अबी तालिब बिरायतिही ले बनी कुरैज़ा, बनी कुरैज़ा इला बनी कुरैज़ा, बनी कुरैज़ा की तरफ अल्लाह के रसूल ने जिसको परचम देकर भेजा हाथ में, उसका नाम है अली इब्न अबी तालिब। सलवात भेजिए। 30 सवार अली के साथ हैं, अली दौड़े हैं, और जनाब उनके मरकजी, उनके किले के मरकजी दरवाजे के सामने बनी कुरैज़ा की जो किला बनी है, फिर बड़ा एक फसील बनी हुई है, हिसार बना हुआ, उसके अंदर हैं। अच्छा, अब भी मसला नहीं है, अब भी ना करें जंग, लेकिन ये इतने घुमंड में थे कि इन्हीं ने तीर अंदाजी शुरू कर दी, यानी लड़ाई का बाकायदा आगाज कर दिया, क्योंकि इनको एक गुमान था कि हमारे किलों को कोई फतह नहीं कर सकता। अभी तक इन्हें गुमान था कि हमारे किले को, जिस किले के अंदर हम किला बंद थे, कोई फतह नहीं कर सकता। अली ने नैजे को जमीन में जाके गाड़ा, जमीन में जाके गाड़ा, अपना तारुफ कराया कि मैं आ गया हूं। अब उधर से उन्हीं ने क्या हरकत की कि बदगोई शुरू कर दी, सब शुतम शुरू कर दिया। किस पर? पैगंबर खत्मी मरतबा सल्लल्लाहु अलैहि वसल्लम। माज़ल्लाह। अब जाहिर है कि मौला से बर्दाश्त नहीं हुआ, वापस पलटे सिपाहियों को वहां छोड़ के, खुदा के रसूल आ रहे हैं कहीं वो ना सुने। रास्ते में मुलाकात है तो मौला इरशाद फरमाते कि ए अल्लाह के रसूल, आप उस तरफ ना जाइए, आप यही ठहरिए, मैं उधर हूं। क्योंकि वो ऐसी जबान इस्तेमाल कर रहे हैं कि बर्दाश्त नहीं हो रहा, आपके बारे में बदगोई कर रहे हैं। अच्छा नहीं, तो रसूल ने मुस्कुरा के कहा, या अली इत्मीनान रखो, जब मैं वहां जाऊंगा तो ये बदगोई करने की जुर्रत नहीं करेंगे, मुझे देखने के बाद इनकी हिम्मत नहीं होगी बदगोई करने की, आप मुतमईन रहिए या अली। आ गए, खेमा गाड़ा, तंबीह की, समझाया, उन्होंने जंग का आगाज कर दिया। ये कोई नहीं बताता कि बनी कुरैज़ा ने बाकायदा तीरअंदाजी और पथराव, बल्कि एक सहाबी शहीद हो गए, एक ही औरत कत्ल हुई है बनी कुरैज़ा की, बाकी मर्द, वो औरत कौन सी थी कि जिसने बड़ी सी सिल उठा के एक सहाबी और फेंकी थी और वो सहाबी शहीद हो गए। अब मौला अली यानी मौला के लश्कर का एक सिपाही जो सहाबी भी है जाहिर है, वो शहीद हो गए, तो उस औरत को मारा गया था, यानी एक शहीद भी कर दिया। बजाय इसके कुछ कोई बातचीत होती, कुछ मुज़ाकरात होते, कोई रास्ता निकलता, उन्होंने तीर अंदाजी भी की, पथराव भी शुरू किया, सिले भी फेंकना शुरू की। अब ये मुहासरा मदीने से लोग आते गए, बढ़ता गया, बढ़ता गया, बढ़ता गया, 25 दिन का मुहासरा हो गया। अब 25 दिन के मुहासरे के बाद यहूदियों का अंदाजा हुआ कि भाई ऐसे मामला खत्म होने वाला नहीं है। काब इब्न असद कहता है कि देखो, जमा किया इसने कौम को, ये सरदार है ना कौम का, कहता है देखो तुम्हारे सामने तीन रास्ते रख रहा हूं, कोई एक रास्ता कबूल कर लो, कोई एक बात मान लो, उसके सिवा कोई चारा नहीं है। ये सच्ची बात है और यही हकीकत है, हम माने या ना माने कि आसमानी किताबों में इस रसूल का जिक्र है और ये आया है, सब इस्लाम कबूल कर लो, जान बच जाए, सब कलमा पढ़ लो, बख्श दिए जाओगे। उनका यह तो हो ही नहीं सकता कि बाप दादा का दीन छोड़ दें, बाप दादा का दीन नहीं छोड़ेंगे, गलत हो या सही हो हम तो नहीं छोड़ेंगे। हाँ, नई नई बिदतें इसमें और ईजाद कर लेंगे वो अलग बात है, कि मैं कोई बात बताऊं तो कहते हैं बाप दादा ने तो किया नहीं, और जो कर रहा है खुद वो तेरे बाप दादा ने किया है, उसके ऊपर कभी तबसरा नहीं करेगा कि आज वो कुछ कर रहा है जो तेरे बाप दादा ने किया ही नहीं था, वो तो बाप दादा ने नहीं किया, वो सब कुछ तो कर रहा है। मैं बताऊं अहकाम तो कहते हैं हमारे बाप दादा ने तो किया नहीं है। खुदा के बंदो, अपने अच्छे शरीफ बाप दादा पे इल्ज़ाम क्यों लगाते हो? सारे अच्छे काम वो करके गए हैं, और तुम जो कर रहे हो, जो तुम्हारे बाप दादा ने नहीं किया, उसके लिए कोई जवाब नहीं है किसी के पास। खैर, अब ये तो जुमला मोतरिजा है, जो पहुंचाना था पहुंच गया, पहुंच गया, नहीं पहुंचा नहीं पहुंचा, मेरी तो अपनी जिम्मेदारी थी, वो पूरी कर दी मैंने। खैर जनाब, 25 दिन के बाद इसने मीटिंग करी, कहा कि देखो इस्लाम कबूल करो। कहा हम नहीं कबूल करें। कहा अच्छा, फिर ऐसा करो, दूसरा रास्ता ये है, एक सलवार भेज दीजिए। कल यौम सब्त है, हफ्ते का दिन, यौम सब्त सातवां दिन। अच्छा, हफ्ता किसी दिन का नाम नहीं, शायद पहले भी बताया हो, हम लोग कहते ना हफ्ते के दिन आ रहे हैं, हफ्ता सातवें को कहते हैं। उर्दू में सनीचर है और इंग्लिश में क्या है? सैटरडे। हफ्ता यानी वीक है ना। अगर बुध से बुध कोई काम करें तो क्या कहते हैं? भाई एक हफ्ते की दवा है, बुध से बुध खा लीजिएगा। तो हफ्ता किसी दिन का नाम तो नहीं हुआ ना। अगर हफ्ते के इतवार को कोई काम शुरू करें, इतवार से इतवार तक एक हफ्ते ही खा लीजिएगा, एक हफ्ता सात दिन को मिला के। लेकिन खैर, अब उर्फ आम में गलत उलाम हो गया, हफ्ते के दिन आ जाइएगा। हफ्ते का दिन असल में सातवां है वो इसलिए, लेकिन उसका नाम क्या है उर्दू में? सनीचर। वीकली अगर कोई अखबार निकलता है हफ्तेवार, अब वो चाहे जुमेरात को निकलता हो तो वही हफ्तेवार कहलाएगा ना, वीकली। हालांकि अगर आपके हिसाब से, मेरे हिसाब से तो हफ्ता नहीं है जुमेरात को, तो इसलिए मैं अर्ज़ किया कि ये भी एक मेरा बताना फरीदा था कि बेशक हफ्ता कहते हैं सब, ये गलत उलाम है, लेकिन हफ्ता नाम नहीं है, हफ्ता नाम नहीं है। दिन का क्या नाम है? सनीचर उर्दू में। काश के ये उर्दू भी, जहाँ इंग्लिश पर इतना जोर देते हैं, थोड़ा सा उर्दू पर भी जोर दे दिया जाए, कितना अच्छा हो जाएगा। सलावात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। यौमुस्सब्त, इनका यौमुस्सब्त जो है सातवां दिन, इस दिन वो कहता है कि देखो मुसलमानों को मालूम है कि इस दिन हम लड़ाई नहीं करते, इसकी रात में भी और इसके दिन में भी, तो बेहतरीन मौका है, यौमुस्सब्त की शब है, आज हमला करो, शबखून मारो, जीत जाओगे। कहा नहीं, अपने दिन मुकद्दस दिन का तो ऐसा नहीं हो सकता, हम पामाल कर दें। दूसरी राय को भी रद्द कर दिया। क्या फिर एक ही रास्ता बचा है? अपनी औरतों बच्चों को अपने हाथ से कत्ल कर दो और मैदान में जीदारी से लड़ो, पीछे कुछ हो गए नहीं, औरतें बच्चे तो कोई फिक्र नहीं होगी, जीत जाओगे। जीत जाओगे तो औरतें बहुत, औलादे भी हो जाएगी, सामान भी मिल जाएगा। कहा क्या बेवकूफ़ी की बात कर रहे हो, अपने हाथ से अपने औरतों बच्चों को मार दें। तो फिर कहते हैं जो तुम्हारा दिल चाहे करो, तुमसे बदबख्त कौम मैंने नहीं देखी, तुमसे बदनसीब कौम मैंने नहीं देखी। और जरा 25 दिन मुहासरे को हो गए, जंग कर रहे हैं, तीरंदाजी कर रहे हैं, आखिर असलाह भी खत्म होना शुरू हो गया, अब क्या किया जाए? अब कहा कि भाई 25 दिन जब गुजरे तो अब मौला ने इजाज़त मांगी खुदा के रसूल के, अल्लाह के रसूल बस अब इजाज़त दीजिए, अब मैं हमला करता हूँ। अल्लाह के रसूल ने इजाज़त दी, या अली अब आप हमला कीजिए। अली ने तकबीर बुलंद की, अब दौड़े। और ये याद रखिए, जो नाम मैं लेता हूँ मैं जिम्मेदार हूँ। ज़ुबैर बिन अवाम को, हज़रत ज़ुबैर को अपने साथ रखा अली ने, कि आप मेरे साथ रहिए। फूफी के बेटे भी हैं ना हज़रत ज़ुबैर बिन अवाम, और उस वक्त तक अभी इख्तलाफात तो नहीं थे ना, उस वक्त तो सब साथ थे, लिहाजा साथ रखा हज़रत ज़ुबैर को कि ज़ुबैर आप मेरे साथ आइए। हमला किया। अब जब अली का हमला, नाम भी जानते हैं, बदर उहद भी जानते हैं, अमर इब्न अब्दौद का अंजाम भी जानते हैं, अब चिल्लाना शुरू किया सुलह 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 सुलह। उसके बावजूद खुदा के रसूल ने रोक दिया अली को, हमले की इजाज़त देने के बाद कहा अली रुक जाइए, चिल्ला रहे हैं ये लोग सुलह सुलह सुलह, रुक जाइए। हालांकि पहले उन्होंने हमला किया है, तीरंदाजी की है, जंग शुरू की है, हालत जंग है। ये तमाम चीज़ें नहीं बयान करते, वो कहते हैं 400 यहूदियों के सर काट दिए, 600 यहूदियों के सर काट दिए। अभी बताता हूँ क्यों काटने ज़रूरी थे, ये भी बताता हूँ, लेकिन पूरा सुन तो लेना वाकया। क्यों हुआ कि अली रुक गए, रसूल का हुक्म आया, अली रुक गए। अब वहाँ से नजाश इब्ने साबित या नजाश इब्ने कैश को उन्हीं ने भेजा कि जाओ मुज़ाकरात करके आओ। तो आया, शर्तें लेके, शर्तें क्या लेके आया? सरेंडर के, वहाँ हम निकल जाते हैं अपने मालो असबाब के साथ, हमारी जान बख्शी कर दीजिए, हम मदीना छोड़ देते हैं। उन्होंने कहा नहीं, पहले सरेंडर करो, पहले हथियार डाल के अपने आप को हमारे हवाले करो, उसके बाद करो। कहा अच्छा, हम सामान भी नहीं लेके जाते, आप जा बख्शी कर दीजिए। अल्लाह के रसूल ने फरमाया कि नहीं, गैर मशरूत तौर पे अपने आप को हवाले करोगे, फिर हम फैसला करेंगे तुम्हारे बारे में क्या करना। ये नाकाम और नामुराद वापस चला गया। वापस जाके इसने बताया कि बात नहीं बनी। अब यहूदियों ने कहा कि ऐसा है कि अबू लुबाबा इब्ने अब्दुल मुंज़िर अंसारी को भेज दीजिए, उनसे बात की जाए। तो अबू लुबाबा तो जानते हैं ना, अल्लाह का हुक्म रसूल का हुक्म जो है मालूम है उन्हें कि क्या होने वाला है। तो अबू लुबाबा इब्ने अब्दुल मुंज़िर अंसारी रज़ी अल्लाह ताला अन्हु बहुत चाहने वाले सहाबियों में हैं। याद रखिए, मस्जिद नबी में एक सुतून तौबा है जो इन्हीं से मंसूब है। ये सुतून तौबा में हुआ क्या था, ये यहूदियों के पास गए और वही कहा कि भाई सरेंडर होना पड़ेगा, उनका सरेंडर हो जाए, और हाथ से इशारा भी कर दिया कि फिर काट दिए जाओगे, क्योंकि ताल्लुकात थे उन लोगों से बहुत ज़्यादा। अरे वहीं तो रहते थे मदीने में, कहा कि सब कत्ल कर दिए जाओगे। लेकिन इशारा करते ही एहसास हुआ कि मैंने खयानत की है, अल्लाह और उसके रसूल के साथ मैंने खयानत की। सीधे दौड़ते हुए मस्जिद नबी में गए, ये मैंने क्या किया, इशारा किया, या इनको बता दिया कि अगर हथियार डालोगे मार दिए जाओगे। रोते रहे, हुजूर को मालूम है, मुस्कुराए। मैंने इसलिए, देखिए आम इंसान है, मासूम तो नहीं है ना, आम इंसान है, गलती हो सकती, लेकिन वो गलती अल्लाह और उसका रसूल माफ कर देता है जिस पर इंसान नादिम हो जाता है। सुतून से अपने आप को बांध लिया और रो रहे हैं, तौबा कर रहे हैं। अल्लाह के रसूल को मालूम हुआ, अल्लाह के रसूल ने कहा ठीक है, अगर अबू लुबाबा मेरे पास भी आता तो मैं माफ कर देता, मगर उसने अपनी सजा खुद तजवीज कर ली, अब जब तक अल्लाह माफ नहीं करेगा उस वक्त तक मैं नहीं करूंगा। लेकिन देखिए उसकी, उसकी मर्दानगी तो देखिए ना, कि उसने खुद अपनी सजा तजवीज कर ली ना, کہ میں نے یہ غلط کیا ہے, لہٰذا اب جب تک اللہ معاف نہیں کرے, اللہ کے رسول نے کہا میں بھی جانتا ہوں. دیکھیے نا, صرف معصوم کی ہستی ایسی ہے جو معصوم عن الخطا ہے, جس سے خطا نہیں ہو سکتی, بلکہ معصوم جو فعل بھی انجام دے گا وہ تقدیر بن جاتا ہے. کیا بن جاتا ہے؟ خاص بات سمجھانے کے لیے میں نے آپ سے جملہ کہا ہے, لیکن اپنی دو چار میرے بھائیوں کی نیندیں اڑانے کے لیے بلند آواز سے ایک سلوات بھیج دیجیے محمد عالم محمد. یہ ادھر کوئی ادھر نہیں, یاد رکھیں جدھر کوئی سو رہا ہوتا ہے ہمیشہ مخالف سمت میں دیکھتا ہوں, تو ادھر کوئی نہیں سو رہا بیٹا, ادھر مت دیکھو. سلوات بھیجیے محمد عالم محمد پر, اتنا پردہ, یہ پردہ رکھنا مجھ پر واجب ہے, لازم ہے, یہ پردہ رکھنا لازم ہے. کہہ دیا, پہنچ گیا نا پیغام, کافی ہے, اٹھ گئے آرام سے, اب سنیں گے مطلب جو بیان کرنا چاہ رہا ہوں, مزہ بھی آئے گا اس مطلب کا جو بیان کرنا چاہ رہا ہوں, جبھی تو اٹھایا ورنہ سونے دیتا. صلوات بھیجیے محمد علی محمد پر, محمد. یہ جو میں نے کہا کہ صرف معصوم ہستی ہے جو خطاؤں سے پاک ہے, اور میں نے دوسرا جملہ بھی کہا جو بڑا عجیب لگا ہوگا کہ معصوم کے الفاظ تقدیر بن جاتے ہیں. کیا کہا میں نہیں جانتے, ہمارے یہاں بحث تھوڑا کچھ زیادہ بقرات ہو جاتے ہیں لوگ, تھوڑا سا پڑھ کے, پورا پڑھتے ہیں تو بقرات نہیں ہوتے, آدھا پڑھتے ہیں نیم اللہ خطرہ ایمان ہو جاتا ہے, جیسے نیم حکیم خطرہ جان ہو جاتا ہے. ان کو سمجھ میں نہیں آتی بعض حدیثیں, بعض روایتیں سمجھ میں نہیں آتی, ان میں شک کرتے ہیں. اب میں آپ کو دلیل دیتا ہوں. آج وہ کہتے ہیں کہ صاحب راہب کو بیٹے دیے امام حسین نے, سات بیٹے دیے. یہ کیسے ہو سکتا ہے, جب رسول نے منع کر دیا, اللہ نے منع کر دیا, تقدیر میں نے, حسین کیسے دے گا, کیسے دے گا؟ ابھی میں ثابت کرتا ہوں, پہلے روایت سے پھر درایت سے. ٹھیک ہے, دونوں چیزیں آ جائیں تو پھر ٹھیک ہے نا, روایت بھی آ جائے درایت بھی. اچھا روایت بھی میں نے نہیں پڑھی, اتفاق سے بھی عشرے کے ایام میں میرا ایک پروگرام ہوا جس میں ایک عیسائی, ایک سکھ برادری سے ایک مسیحی بھائی, ایک سکھ برادری سے ایک ہندو, شنکر اچاریہ, جانتے ہیں بزرگ لوگ کے ہندوستان میں چار بڑے ان کے پلر ہوتے ہیں جو شنکر اچاریہ یعنی سب سے بڑے عالم کہلاتے ہیں, ان میں سے ایک شنکر اچاریہ سوامی جی میرے ساتھ پروگرام میں تھے. میں نے سرسری طور پہ ذکر کیا کہ جناب وہاں ہندوؤں کا بھی برہمنوں کا بھی ذکر ملتا ہے, احتیاط کر رہا تھا کیونکہ سب غیر مسلم ہیں تو ایسا نہ ہو کسی کا دل دکھے, اور میں نے کہا جناب راہبوں کا بھی ذکر ملتا ہے انہوں نے بھی. تو جناب وہ آگے بڑھ کر کہتا ہے, اس نے کہا کہ جناب اتنا حصہ ہے ہمارا یعنی غیر مسلموں کا کہ راہب جس نے سر رات بھر کے لیے اپنے رکھا تھا, میں نے اشارے میں وہ بات کہی تھی, وہ ریکارڈ پہ ہوگی, نکال لیجیے گا, بچے اچھا کام بھی کر لیا کریں یوٹیوب وغیرہ پہ, وہ چیزیں بھی نکال لیا کریں, خالی جھگڑے والی باتیں نہ نکالا کرو, جن باتوں سے جھگڑا پہلے, انتشار پہلے, ایک دوسرے کے خلاف بنے وہ ضروری ہے وہ نکالو, اچھی اچھی چیزیں نکالا کرو کہ غیر مسلم کیا کہہ رہے ہیں حسینیت کے بارے میں, وہ ہمارے لیے ہے نا کام کی چیز. تو اس نے پوری واقعہ پڑھ دیا کہ یہ راہب وہ ہے کہ اس کی کوئی اولاد نہیں ہوتی تھی, یہ مدینہ آیا, اس نے خدا کے رسول سے سب سے دعا کے لیے کہا کہ مقدر میں نہیں ہے, نواسا کھیلتے کھیلتے آ گیا, اس نواسے سے کہا, تو حسین نے اس راہب کو سات بیٹے دیے. میں نہیں کہہ رہا, کوئی مسلمان نہیں کہہ رہا, یہ وہی سوامی جی اور وہ جو مسیحی بیٹھے وہ روایت کریں گے, وہ راہب تھا جس کو حسین نے سات بیٹے دیے. تو بھائی ایک روایت میریا ہو تو چلو آپ کہو کہ ضعیف ہے, اب وہ اپنے بھی لوگ شک کرنے لگے اس میں تو حیف کی بات ہے. ایک روایت غیر مسلم خود بیان کر رہا ہے کہ ہاں ایسا ہوا, حسین نے سات بیٹے دیے. اب میں درایت لا رہا ہوں, یہ تو روایت ہے نا, ان کی بھی روایت ہے ہماری بھی روایت. ایک بات بتاؤ, دعا مانگتے ہیں ہم قضاء و قدر میں جب ہر چیز طے ہو چکی تو پھر دعا مانگنے کا حکم کیوں ہے؟ بھائی طے ہے کہ یہ ملنا ہے یا نہیں ملنا, جب طے ہو چکا, مقدر طے ہو چکا, پھر دعا مانگنے کا حکم جو, اس کا مطلب یہ کہ جو خالق تقدیر ہے وہ کاتب تقدیر بھی ہے. دعا مانگنے کا حکم اسی لیے ہے کہ جس نے تقدیر بنائی ہے وہ تقدیر بدلنے کا حق بھی رکھتا ہے. اس لیے اتنی جگہوں پہ جانے کا, یہاں جاؤ وہاں جاؤ گڑ گڑا کے مانگو, نامعلوم کس روزے پہ کس مقام پہ کب کس کی مراد ہو سکتی ہے نا. اچھا اب اس سے آگے بڑھ کر درایت دے دیتا ہوں, علی کون؟ علی ام الحق والحق معا, علی حق کے ساتھ, علی حق کے ساتھ. بات یہاں پہ نہیں رکی, بات آگے بڑھی, باری لہا حق کو ادھر ادھر موڑ دے, جدھر جدھر یہ علی مڑ جائے ऐसे ही है ना, यानी जो ये कहते चले जाएंगे हक होता चला जाएगा, जो करते चले जाएंगे हक होता चला जाएगा। राजियतम मर्जिया की मंजिल है क्या? खाली राजी नहीं, राजिया की मंजिल है कि अल्लाह तुमसे राजी हुआ। मर्जिया की मंजिल अब जो अल्लाह दे रहा है तुम भी राजी हो जाओ। क्या दे रहा है अल्लाह? وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ, लोगों में कुछ हैं जिन्होंने अपने नफ्स का सौदा किया अल्लाह के साथ, अपने नफ्स को बेचा, अल्लाह की मर्जियां ली। इसलिए इनके दर से वाबस्ता रहो कि तकदीर कुछ भी हो, ये जो कह देंगे वो तकदीर बन जाता है। ये जो कह देंगे वो तकदीर बन जाएगा। अकीदे मजबूत रखो, इसलिए कहता हूं फुटपाथ पे बैठ के अकीदा नहीं बनता, बोधी दलीलों से अकीदा नहीं बनता, जवानों को बहका के गलत डगर पे डाल के अकीदा नहीं बनता। आओ खाक छानो नजफर कुम की, तो फिर तुम्हें कुछ खैरात वहां से मिल जाएगी। अकीदा सही रखो। हम बच्चों को गुमराह करने के लिए थोड़ी बैठे माजल्ला कि उनको अमल से हटा दें, उनको इस रास्ते से हटा दे, लेकिन ये अकीदा रखो कि मासूमों की हस्तियां वो हस्तियां हैं कि जो कह देंगे वो तकदीर बन जाएगा। अल्लाह ने इख्तियार दिया है। विलायत तकवीनी किसे कहते हैं भाई? यही तो विलायत तकवीनी है। शोर मचाता रहता है, विलायत विलायत का पता कुछ है नहीं उसको। लोगों को बहकाने के लिए एक ढोंग रचाया हुआ है, आओ बैठो, पता चले तुम्हें महफिलों में मजालिस में बैठो, पढ़ो किताबें पढ़ो, फिर तुम्हें दलाइल मिलेंगे कि क्यों ये कायनात इनके सामने सजदा करती है, क्यों मस्जिदुल मलाइका है। ये आदम को सजदा थोड़ी है, उन अनवार मुकद्दसा को सजदा है जो आदम के सुल्ब में रखे गए हैं। सलावत भेजिए मोहम्मद आले मोहम्मद। एक बार और सलावत। मेरे बच्चे ने प्यारे से नारा लगाया था, बेटा अब लगाओ, तुम्हारी आवाज दब गई। हाँ बेचारा, अच्छा नहीं, बच्चे की दिल शिकन ही नहीं होनी चाहिए। एक बार और बुलंद आवाज से सलवार भेजिए मोहम्मद। मौका अच्छा था ना, मैंने आपको बता दिया। खताएं हुई, सबसे हुई, लेकिन मासूम से नहीं हो सकती। मासूम जो फेल अंजाम देगा वही हक है, नहीं होगा तो बन जाएगा, वो कह देगा तो हक बन जाएगा। और रसूल की दुआ ही यही है। अल्लाह ने कुरान में भी यही फैसला किया है कि कौन लोग हैं, राजियतम मर्जिया की मंजिल पर हैं। तो ये है वो चीज़ कि जो कह देंगे वो हो जाएगा। अगर अब और मिसालें, अब हमारे अहले सुन्नत भाई बड़ी अकीदत से ये मिसालें देते हैं, उन्हीं के हवाले से कर रहा हूँ। अल्लाह उनको खुश रखे, पंजे वतन की मोहब्बत जो उनके दिलों में है, हमारे भाइयों के दिलों में, वो इसी तरह और फलती फूलती रहे। हमारे अहले सुन्नत भाई बड़ी अकीदत से इसी रिवायत को बयान करते हैं ईद के मौके पर तबलीग करते वक्त कि जनाब चांद रात को सब मदीने के बच्चों के कपड़े तैयार हो रहे थे, सब नए नए कपड़े पहन रहे थे। हसनैन अलैहिस्सलाम ने आकर मादरे गिरामी से सवाल किया दुख्तर रसूल से कि ऐ मादरे गिरामी, सब मदीने के बच्चों के नए नए कपड़े बने हैं, हमारे नए कपड़े कब आएंगे? तो जरा मैं मासूमा कौनैन ने लफ्ज जुमला मुंह से निकाला कि बेटा आप लोगों के भी कपड़े दर्जी लेकर आएगा, है ना, दर्जी के पास है, दर्जी लेकर। ये हमारे अहले सुन्नत भाई बड़ी अकीदत और मोहब्बत से इस रिवायत को नकल करते हैं। और कौन बन के आया? रिजवान जिना, क्योंकि मासूमा के लबों से जुमला निकल गया, जब निकल गया तो हो गया, क्योंकि ये गलत कह ही नहीं सकते। मजाक में भी, बच्चों को बहलाने के लिए भी गलत लफ्ज नहीं निकल सकता, जो निकला वो हो गया। समझ में आ गई बात? ये आपको दलील दे रहा हूं कि जो कह देंगे वो हो जाएगा। सलवात भेजिए मोहम्मद आले मोहम्मद। और ये अल्लाह का, ये अल्लाह का इनाम है। याद रखना, खबरदार जो तौहीद में रखने अड़ाने की कोशिश की होगी, किसका इनाम है ये? अल्लाह का। क्योंकि अल्लाह के दीन की खातिर जो उन्होंने किया किसी ने भी नहीं किया ना, तो ये अल्लाह ने। लिहाजा पहले ला इलाहा इल्लल्लाह है, फिर मोहम्मद रसूलुल्लाह है, और फिर उसके बाद क्या है? माशाल्लाह। अपने बच्चों को यही कलमा याद कराते हो, यही याद कराते रहना। इधर उधर जाने की कोशिश करोगे, दुनिया आखिरत दोनों बर्बाद हो जाएगी। इससे साफ अल्फाज में नहीं कह सकता, अच्छा लगे या बुरा लगे। सलवात भेजिए मोहम्मद वाले मोहम्मद का। मुझे डर नहीं, बस अबू लुबाबा अबू लुबाबा इब्न अब्दुल मुंजिर अंसारी ने अपने आप को बांधा और वही आ गई रसूल। हमने माफ कर दिया अपने बंदे को, जाइए, क्यों दिल से तौबा की है ना। रसूल ने तमाम साहबों का कहा चलो, अल्लाह ने उसकी तौबा कबूल कर ली। अपने हाथ से खोला उसको, अगर अल्लाह ने तुम्हारी तौबा कबूल कर ली, क्यों गलती की थी ना, मान लिया। इतना फौरन एहसास हुआ कि ये मुझे नहीं करना चाहिए था ताल्लुकात की बिना पे। अब आइए आगे क्या हुआ। जब अबू लुबाबा अंसारी का मिशन भी इस तरह से वापस आ गया, अब क्या किया जाए। अब फिर अली हमला करने के लिए तैयार बनी कुरैजा पर। फिर उन्होंने कहा अच्छा ठीक है, साद इब्ने मास को हकम बनाते। खुदा के रसूल ने कहा ठीक है, ये भी कबूल कर लेता हूं। ये नाम किसने दिया है? यहूदियों ने। समझ में आ गई ना बात। साद इब्ने मास, हजरत साद इब्ने मास रजी अल्लाह तआला अन्हु, मैं रोज सहाबियों का जिक्र कर रहा हूं, क्यों कर रहा हूं जानते हैं ना, ताकि नौजवानों को बच्चों को इतने सहाबा के फजाइल याद हो जाए कि कभी कोई तुम्हें ताना दे और उसके सामने जब तुम जिक्र करोगे ना अब्दुल्ला इब्ने जुबैर का, साद इब्ने इबादा का, साद इब्ने मास का, तो पागल होकर भाग जाएगा कि हमसे ज्यादा तो सहाबा के फजाइल इनको याद है। इसलिए कर रहा हूं कि इनको तो पता ही नहीं है कुछ सहाबा के फजाइल क्या है, हम बताएंगे सहाबा क्या है, मगर हाँ इस शर्त के साथ बताएंगे कि उन्हीं सहाबा को फजाइल नसीब हुए हैं जो अली और औलाद अली के दर से वाबस्ता रहे। हाँ ये बात है, ये हमारा अकीदा है, इसमें कोई अपना जबर हम पे थोड़ी मुसल्लत कर सकता है। ये हमारा अकीदा है, हम इसमें तकैया थोड़ी कर रहे हैं। हम ये थोड़ी कह रहे हैं किसी को बुरा भला कहो, नहीं कहो, लेकिन आप हम पर जबरदस्ती अपनी फिक्र थोड़ी थोप सकते हैं। लेकिन ये हम जानते हैं कि जितने फजाला के फजाइल फजाइल सहाबा हम जानते हैं, उतने दूसरे नहीं जानते। साद इब्ने मास को वो जो झड़प हुई थी खंदक के, जंग खंदक में उधर से भी तीर आ रहे थे, तीर लगा था, जख्मी थे। ये हमेशा दुआ करते थे, परवरदिगार मुझे शहादत नसीब कर कुरैश के मुकाबले में, और अगर कुरैश के मुकाबले में नहीं तो कम अज़ कम यहूदियों के मुकाबला करते हुए मुझे शहादत आए, शहादत मिले। जख्मी हो गए थे, इन्हें मस्जिद नबी के बाहर एक खेमा लगा के रख दिया गया था। अब जब उन्हीं ने कहा कि साद इब्ने मास को हम हकम बनाते, यहूदियों ने कहा, और ये साद इब्ने मास कौन है याद रखिएगा, बनी औस के सरदार, साद इब्ने इबादा बनी खजरज के सरदार, और साद इब्ने मास बनी औस के सरदार, याद रखिए। बनी औस और बनी कुरैजा के तजारती ताल्लुकात हैं और बहुत बड़े पैमाने पर। तो बार बार ये कहते थे लोग हुजूर से, बनी औस के लोग, के देखिए बनी खजरज की बात मानी थी आपने बनी नुज़ैर के मामले में, बनी कुरैज़ा के मामले में हमारी बात मान लीजिए, इनकी जान बख्शी कर दिया। तो हुजूर ने खुद बनी औस से कहा कि अच्छा ये बताओ, अगर मैं तुम में से ही एक किसी को हकम बना दूं जो फैसला करे तो तुम्हें कबूल है? बनी औस खुश हो गए, कहा हुजूर इससे अच्छी तो कोई बात नहीं है, हम बिल्कुल राजी होंगे वो जो फैसला करे। तो कहा तुम्हारा ही सरदार साद इब्ने मास इसको हकम बनाते। यहूदियों ने भी कहा, रसूल ने कहा जाओ जाके लिया, सवारी भेजी, खच्चर भेजा गया, उस खच्चर पे जख्मी तो थे, बहुत गुस्से में भी थे, इनको बिठाया गया, लेकर आ रहे थे तो पूरी कौम उनके गिर्द आ गई। साद इब्ने मास के देखिए ख्याल रखिएगा, हल्का हाथ रखिएगा, तजारती मामलात है ना। साद इब्ने मास को समझा रहे बाबा सारे मामलात हैं, बड़े बड़े ठेके ये वो सारा चल रहा है, मामलात कारखानों के, फैक्ट्रियों के, इंडस्ट्री के, ऐसा थोड़ी होगा। साद इब्ने मास वो ताजिर थोड़ी के तिजारती ताल्लुकात की बिना पे अपना मुल्क बेच दे, नहीं समझे, चले अच्छा है, नहीं समझे आपकी मर्जी। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। अब समझ में आई, क्यों पढ़ रहा हूं ये तारीख आपके सामने, इसीलिए तो पढ़ता हूं तारीख के सब आपकी समझ में आता चला जाए कि तिजारती ताल्लुकात के बिना पे इस्लामिक स्टेट को खतरे में डाल रहे थे कि हमारी तिजारत साद इब्ने मास से ही तवक्को करते हो। साद इब्ने मास है कौन? अभी तो पढ़ा है मैंने तीन चार दिन पहले, साद इब्ने मास पहला यसरब में पहला ईमान लाने वाला जिसने मक्के में जाके इस्लाम कबूल किया था, छह आदमियों के साथ, याद है मैंने पढ़ा था, सबसे पहला फर्द है साद इब्ने मास जिसने इस्लाम कबूल किया सरदारों में, इनके साथ है इन्हीं के कबीले का असद इब्ने जरारा जिसने इस्लाम कबूल किया, और ये साद इब्ने मास है कि जिसने जब हिजरत की दावत दी थी यसरब के यानी मदीने के लोगों ने अल्लाह के रसूल को, तो अल्लाह के रसूल ने कहा था मशवरा करके बताता हूं। अपने चचाओं को जमा किया, अब्बास इब्ने अब्दुल मुत्तलिब, हमजा इब्ने अब्दुल मुत्तलिब, उनके बेटे अकील यानी जनाबे अबू तालिब के बेटे जाफर, तालिब, अकील, जनाबे जाफर तो खैर हबशा जा चुके हैं, अकील है, तालिब है, उबैदा इब्ने हारिस, जनाबे हारिस के बेटे, सब अपने चचाजात भाइयों को, चचाओं को, सबको जमा किया। और जमा करने के बाद ये बात रखी, उनका हम सब चलते हैं आपके साथ, वो कहते हैं कि हम सब आपके साथ चलते हैं। ये आए थे और आने के बाद जनाबे हमजा ने, जनाबे अब्बास ने खिताब किया कि देखो बेशक अबू तालिब नहीं हमारे दरमियान, लेकिन अब भी कुरैशियों की हिम्मत नहीं कि मोहम्मद की तरफ आंख उठाकर देख ले। हम हिफाजत करना जानते हैं अपने भतीजे की, अपने चचाजात की, अपने अमजात की हम हिफाजत करना जानते हैं। अगर हिफाजत कर सकते हो तो बात करो, हिफाजत नहीं कर सकते तो हमें कुछ बाक नहीं, हम पूरे मक्के को उलट के रख देंगे, मोहम्मद को उनके हवाले नहीं करेंगे। ये हमजा का खिताब, ये अब्बास इब्ने अब्दुल मुत्तलिब का खिताब, ये उबैदा इब्ने हारिस का खिताब। तो जनाब यहाँ पे साद इब्ने माज खड़े हुए मदनियों की तरफ से, और ये कहते कि खड़े होकर, और जुमले तारीख में महफूज है, तुम क्या समझते हो, तुमने हमें बनी इसराइल समझा है कि जब लड़ने का वक्त आए, जब जिहाद का वक्त आए तो मूसा से कहे कि जाओ मूसा तुम और तुम्हारा रब लड़े, हम वो बनी इसराइल नहीं है, हम जानते हैं कि कैसे दिफा करना है रसूल का। जब तक हमारा एक भी फर्द बाकी है हम अल्लाह के रसूल पे कोई आंच नहीं आने देंगे, इत्मीनान रखो। खुदा के रसूल खड़े हुए अपने चचाओं से फरमाते हैं बिल्कुल मैं तस्दीक करता हूं कि ये जो कह रहा है सच कह रहा है। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। ये हैं हजरत साद इब्ने माज। जब चलने लगे लोगों ने कहा भाई ख्याल रखना, साद इब्ने माज ने कहा मैं वही हुक्म नाफिज करूंगा जो अल्लाह और उसका रसूल चाहता है। कौम खामोश हो गई, समझ गई, जानती है ना मिजाज को कि भाई ये सही फैसला करेगा चाहे खिलाफ देखा, ठीक है जो आपकी मर्जी, क्योंकि हकम तो सब ने कबूल कर लिया ना, उन्हीं ने भी रसूल ने भी हुक्म दे दिया, ठीक है साद इब्ने माज जाइए, जो फैसला करेंगे वो अल्लाह का हुक्म है, जाइए जो भी आप फैसला करेंगे। जख्मी भी हैं, आए हैं, और कौम ये चाहती है। मैंने बता दिया तिजारती ताल्लुकात आड़े आ रहे थे ना कि तिजारत के चक्कर में सरहदों को बेशक नुकसान पहुंच जाए, तिजारत के चक्कर में दहशतगर्दों को खुला छोड़ दिया जाए, तिजारत के चक्कर में दहशतगर्दों को आज़ाद छोड़ दिया जाए। आइए साद इब्ने माज गए, कहा भाई आप हमारे ताल्लुकात हैं सारे, तिजारती कारोबार सारा आपके साथ लगा हुआ है, ख्याल कीजिए। कहा तुमने मुझे हकम बनाया है, अब वजह भी बताऊँगा इस फैसले की, दो वजह। आपने हुक्म दिया कि इनके सब मर्दों को कत्ल कर दो, बनी कुरैज़ा के सब मर्दों को कत्ल कर दो, और इनके औरतों बच्चों को गुलामी कनीजी में, इनका सामान इनके अंबार सब मुसलमानों में बांट दो। जब ये फैसला दिया यहूदियों ने सर झुका दिया, हकम किसने बनाया था, किसने बनाया था, रसूल ने बनाया, उन्हीं ने खुद बनाया ना, खुद बनाया था कि साद इब्ने माज जो फैसला करेगा हम कबूल करते हैं। और अल्लाह के रसूल ने यह हुक्म सुना और फरमाया कि साद ने वही हुक्म दिया जो अल्लाह का और उसके रसूल का हुक्म है, वही हुक्म दिया। क्यों मारा, अब इन सबको कत्ल किया जा रहा है, एक एक करके मर्दों को, औरतों बच्चों को कनीज गुलामी में ले लिया गया। कहाँ है तारीख में कनीज गुलाम, जानते हैं आप कि सब इस्लाम कबूल करते गए बाद में आज़ाद होते चले गए, शादियाँ कर ली मुसलमानों ने, इस्लाम जिस जिस कनीज ने पकड़ा, हत्ता के पैगंबर खत्मी मर्तबत सल्लल्लाहु अलैहि वसल्लम के हरम में रिहाना नाम की यहूदी औरत जब तक इस्लाम कबूल नहीं किया हुजूर के हरम में नहीं आ सकी। जब इस्लाम कबूल किया हुजूर के हरम में दाखिल हुए, हजरत रिहाना, जनाब रिहाना के नाम से नाम मिलेगा आपको तारीखों में, लेकिन हमारा मौजू इस तरफ है। 400, 600 या 700 जितने भी सबको कत्ल कर दिया गया, किसने हकम बनाया था, इससे पहले कितने कबीलों को माफी दी गई, अभी एक साल पहले बनी नुज़ैर को भेजा था जाम बख्शी करके माल मता सब ले जाओ सिवाय इसलिए के सब ले जाओ, कल ही तो मैंने पढ़ा, परसों पढ़ा था आपके सामने, परसों पढ़ा था ना, छोड़ दिया था ना, जाके उन्होंने क्या किया था, खैबर में जाके मुसलमानों के खिलाफ साजिश की, जंग अहज़ाब मुसलत की, तमाम यहूदी कबाइल को इकट्ठा किया, साजिश की, यानी जो यहां से निकल रहा था हुजूर जिसकी जान बचा के भेज रहे थे वो साजिशें कर रहा था कि नहीं कर रहा था, लिहाजा इबरत बनाना जरूरी था कि नहीं था, और वो भी उन्हीं के तहत हुक्म भी उन्हें नाफिज किया। इसीलिए तो मैं कह रहा हूं कि अगर इनको छोड़ दिया जाता क्या जमानत थी कि ये फिर दहशतगर्दी नहीं करते, ये फिर साजिश नहीं करते। क्या आपने देखा नहीं कि जब दहशतगर्दों को आजाद छोड़ दिया जाए अदालतें छोड़ती रहे छोड़ती रहे छोड़ती रहे, फिर आखिर में होता क्या है? अब मुश्किल हो रही है कि नहीं हो रही? हो रही है ना, तो पहले छोड़ा क्यों था? नहीं छोड़ते ना। और जिन्होंने नहीं छोड़ा 35-36-37 साल पहले 45,000 को लटका दिया, शूट कर दिया, वजीर आजम अब्बास हुएदा था तो उसको भी उड़ा दिया, सादिक कुतुबजादा वजीर खारजा था तो उसको भी नहीं छोड़ा, ना बड़े शैतान को ना छोटे शैतान को। क्या कहते थे उस वक्त हमारे लोग, हमारे अंदर के लोग बुकरात, लबे सुबह नाश्ते में 20 खाते हैं, दोपहर के खाने में 50 खाते हैं, रात के खाने में 35 खाते हैं। मैं चैलेंज करता हूं कि पूरे आलम इस्लाम में उससे ज्यादा पुरमन तरीन मुल्क बता दो आज, बताओ क्यों? उन्होंने दहशतगर्दों को पनपने नहीं दिया, पहले मरहले में सबको खत्म कर दिया। खत्म करने का नतीजा क्या हुआ? वो जितने एजेंट थे यहूद और नसारा के, उनका अंजाम देख के, 45,000 का अंजाम देख के 45,00,000 शरपसंद सीधे हो गए, ऐसे मार मार के सड़कों पे टांगा जाएगा। तो 45,000 को मार के 45,00,000 को, बल्कि 6-7 करोड़ की आबादी को बचाना अच्छा काम था या बुरा काम था? और जिन मुल्कों में छोड़ा गया, अदालतें छोड़ती नहीं, वो टिपनका छोड़ देता था सबको, वो साबिर चीफ जस्टिस छोड़ देता था ना। देखिए एक जख्म होता है आग का जो जिंदगी में आ जाता है, वो ऐब नहीं है, याद रखिएगा, लड़ाई में, जंग में और किसी हादसे में आंख जाया हो गई एक, ये आंख जाया होना ऐब नहीं होता। बड़े बड़े मुजाहिदीन इस्लाम को ईंट लगी सर में, आंख जाया हो गई, तीर लगा आंख में, आंख जाया हो गई। एक होता है पैदाइशी ऐबदार, अच्छा पैदाइशी ऐबदार होने भी उसका अपना तो कसूर नहीं है ना, परेशान मत हूं आप, मैं इंसान हूं, इंसान, इंसानियत की बात कर रहा हूं आपके सामने। पैदाइशी ऐब होने में उसका कसूर है? कोई कसूर नहीं। मगर हुक्म में खुदा क्या है, हुक्म फिक्री हुक्म क्या है कि जिसमें शरई ऐब हो वो ना तो इमाम बन सकता है और ना ही काजी शहर बन सकता है, ना हाकिम शरा ना काजी शरा बन सकता है ना इमाम बन सकता है। लेकिन हमारे यहां वो शरी ऐब रखने वाला बना, और जब बना तो क्या हुआ, छोड़ता गया ना, और एक एक दिन में 400-400 को छोड़ देता था। जमानत लेके दहशतगर्दों को नुकसान हुआ कि नहीं हुआ? हुआ ना नुकसान। अगर उनको ना छोड़ा जाता आज ये दिन देखना पड़ता मुल्क को कि हजारों फौजी जवान, फोर्सेज के जवान शहीद हो चुके हैं, 70-80,000 बेगुना आम आदमी, शिया सुन्नी ईसाई हिंदू सिख सब सब कत्ल किए गए, नहीं कत्ल किए गए? क्यों? तुमने छोड़ दिया ना इंसानी हुकूक की एजेंट तंजीमें। अमेरिका, इसराइल और हिंदुस्तान का माल खाने वाली एनजीओस, बड़ी बड़ी कानूनदान शामिल है उनमें, एजेंटों में, इसराइल के एजेंटों में, नाम नहीं ले सकता, मुश्किल ये है मेरी, हमेशा की बता चुका हूं कि ये मुश्किल क्यों होती है। ये एजेंट उन दहशतगर्दों को बचाने आते हो कि नहीं नहीं मौत की सजा हराम है, नहीं देना मौत की सजा, नहीं देना इंसानियत के खिलाफ है, और वो अपने मुल्क में क्यों नहीं खत्म करते मौत की सजा? उन्होंने तो सजाएं देने के लिए गुआंटानामो में भी बना लिया कि यहां कोई कानून नहीं चलेगा, सिर्फ हमारा कानून चलेगा। तो इसलिए इबरत बनाना था, इबरत कि कितना माफ किया, कितने कबीलों को माफ किया तुम्हारे, हर कबीले को अल्लाह के रसूल ने माफ किया। कितनों के नाम लिए मैंने आपके सामने, बनी गतफान को माफ किया, बनी कैनका को माफ किया, बनी नुजैर को माफ किया, बनी सुलेम को माफ किया, बनी असलम को माफ किया, बनी अश्चा को माफ किया, बनी असद को माफ किया, बनी कनाना को माफ किया, 11 कबीले यहूदियों के अल्लाह का रसूल माफ करता रहा, माफ करता रहा, और ये मलून क्या करते रहे, साजिशें करते रहे, साजिशें करते रहे इस्लाम के खिलाफ। अब इनको छोड़ दिया जाए, 400 मार दिए, गर्दने उड़ा दी। पहले ये तो देखो कि हकम किसने बनाया था, खुद उन्होंने बनाया था, अल्लाह के रसूल ने नहीं बनाया था, جب علی کے حصے میں ہی ابن اخطب یاد آ گیا نا نام ہی ابن اخطب جو ان کو بھڑکانے کے لیے کل میں نے ذکر کیا تھا, کعب ابن اسد سردار تھا, ہی ابن اخطب جو ان کو آیا تھا اکسانے کے لیے, مگر وعدہ کیا تھا کہ تمہارے ساتھ رہوں گا, اتنا مرد تھا کہ ان کے ساتھ رہا. علی کے حصے میں جب آیا قتل کرنے کے لیے تو اس نے ایسے میں دیکھا مولا کو, کوئی معافی وافی کیوں جانتا ہے قتل ہونا ہے, بس ایک جملہ کہتا ہے کہ یہ ایک شریفانہ قتل ہے ایک شریف آدمی کے ہاتھوں, کہ میرے اطمینان کے لیے کافی ہے کہ ایک شریف انسان کے ہاتھوں قتل کیا جا رہا. یہ اس نے علی کے بارے میں کہا, دشمن نے جو قتل ہو رہا ہے. ابھی کہتا ہے یا علی بس میری ایک گزارش ہے آپ سے. مولا فرماتے بتا کیا چاہتا ہے, کہ مجھے مارنے کے بعد میرا لباس مت اتاریے گا. علی نے کہا کہ نہیں ہم ایسا نہیں کرتے, ہم مردوں کو بے لباس نہیں کرتے, کشتوں کو بے لباس نہیں کرتے, تو اطمینان رکھ میں تیرا لباس نہیں اتاروں گا. اور کوئی بھی مسلمان اللہ کے رسول نے کسی کو حکم نہیں دیا کہ قتل کرنے کے بعد اس کا لباس اتارو, قیمتی ہوتا تھا نا, لہٰذا ہوتا تھا کہ یہودیوں کی لباس قیمتی ہوتے کہ اتاریں گے یہ بھی بکے گا بازار, تو اس نے میرا لباس نہیں اتارے, انہیں تو بے فکر رہے, قتل کر دیا اس کو, ختم ہو گیا قصہ. اب آئیے سعد ابن معاذ نے یہ فیصلہ کیوں کیا, حالانکہ اس فیصلے پر اللہ کے رسول نے صحیح کر دیا, سواد کر دیا کہ یہ بالکل صحیح ہے, اللہ اور اس کے رسول کا فیصلہ ہے. لیکن جناب سعد ابن معاذ کو تو پہلے نہیں معلوم نا کہ میں جو فیصلہ کر رہا ہوں یہی اللہ اور اس کے رسول کا فیصلہ ہے. اللہ کے رسول نے کہا بالکل یہ فیصلہ اللہ کا, اس کے رسول کا فیصلہ, آپ نے بالکل صحیح فیصلہ دیا. جناب سعد ابن معاذ نے جانتے ہیں حکم کیوں دیا, آپ دیکھیے ان کا عشق رسول, دیکھیے آپ محبت رسول, زخمی پڑے تھے نا, جب یہ معلوم ہوا کہ رسول نے بھیجا ہے تو حیران ہو, رسول کیا کہ بھائی یہودیوں نے آپ کو حکم بنایا کہ آپ کو, تو ان کو غصہ اس بات پر تھا کہ یہ ایسے بدبخت لوگ ہیں کہ وہ صادق اور امین اس کی موجودگی میں مجھے حکم بنا رہے ہیں, یعنی یہ خود کتنا بڑا گناہ تھا جناب سعد ابن معاذ کی نظر میں, کہ اگر یہ خدا کے رسول کو حکم بناتے تو شاید وہ نرمی کرتا, لیکن انہیں غصہ اس بات کا تھا کہ اللہ کے رسول کی موجودگی میں مجھے اپنا حکم بناتے, اس کا مطلب ان کو یقین نہیں, اب تک ان کو یقین نہیں رسالت پہ, لہذا انہوں نے اس لیے یہ فیصلہ دیا تھا سعد ابن معاذ نے, انہیں نہیں معلوم تھا کہ یہ اللہ کی مرضی بھی یہی ہے اور اللہ کے رسول کی مرضی بھی یہی ہے. اب اس فیصلے کا انعام کیا ملا, اس فیصلے کا انعام یہ ملا کہ بہت افسردہ تھے کہ مجھے شہادت نہیں ملی, شوق شہادت تھا کہ قرشیوں کے ساتھ مارکے میں یا یہودیوں کے ساتھ مارکے میں شہید کر دیا جاؤں, قریشیوں کے ساتھ مقابلے میں زیادہ حاجت رکھتے تھے, کیوں جانتے تھے کہ قریشیوں نے اللہ کے رسول کو بہت ایزا پہنچائی ہے, تکلیف پہنچائی ہے, مگر وہ تیر کا زخم ایسا نہیں تھا کہ شہید ہوتے, لیکن اس فیصلے کے بعد جب واپس آئے ہیں زخم بگڑ گیا, جان نکلنے لگی, خدا کے رسول نے مسکرا کے کہا سعد اللہ نے تیری دعا کو قبول کر لیا, اب تیرا شمار شہیدوں میں ہے, تو یہ چاہتا تھا نا, بس وہ جو تیر خیبر میں لگا تھا خندق میں لگا تھا قریشیوں کا تیر لگا تھا, تیری دعا کو اللہ نے قبول کر لیا, مسکراتے ہوئے دنیا سے چلے گئے کہ اللہ نے اس فیصلے کے بدلے میں مجھے شہادت ادا کر دی. جیسے جناب عبیدہ ابن حارث میدان جنگ میں شہید نہیں ہوئے, زخمی ہو کر آئے تھے, دم نکلنے لگا, رسول کے زانو پر سوال کیا تھا اے اللہ کے رسول کیا میرا شمار شہیدوں میں ہے, اللہ کے رسول کی آنکھوں سے اشک بہ رہے تھے, چچا زاد بھائی بھی ہے نا, اشک بہ رہے تھے, رخساروں پہ گر رہے تھے عبیدہ کے, کہتے عبیدہ میرے بھائی اطمینان رکھے آپ کا شمار شہداء بدر میں ہے, آپ ایک صلوات بھیج دیجئے محمد آل محمد پر. اب بات سمجھ میں آ گئی ہماری, کہ پس منظر تو دیکھ لو, پہلے 400 کاٹ دیے, 600 کاٹ دیے, 700 کاٹ دیے, جن کو معاف کیا تھا انہوں نے کیا کیا, جنگیں مسلط کی کہ نہیں مسلط کی, اسلامی اسٹیٹ کو خطرے میں ڈال دیا, اسلامی سرحدوں کو خطرے میں ڈال دیا, لہذا ایسے ناسوروں کا ختم کیا جانا لازمی ہے, یہاں ان ناسوروں کو تم نے چھوڑ دیا پالا, آج وہ ناسور تمہیں دیمک کی طرح چاٹ رہا ہے, ایسے ہی ہے نا, پاکستان کو کھا رہا ہے گھن کی طرح, اندر ہی اندر لگ گیا ہے, گھن لگ گیا ہے اندر ہی اندر کھا رہا ہے, کیوں تم چھوڑتے چلے گئے اپنے اپنے مفادات کے تحت, اپنے اپنے تجارتی مفادات کے تحت, تمہاری تجارت بڑی ہونا چاہیے, ملک کی ایسی تیسی ہوتی ہے ہو جائے, تم نے جہاں جہاں کارخانے انڈسٹری لگائی ہے وہ محفوظ رہنے چاہیے, 20 کروڑ عوام کا بیڑا غرق ہوتا ہے ہو جائے, ان کو اس کی پرواہ نہیں, لہذا سعد ابن معاذ وہ تاجر نہیں کہ جو اپنے تجارت کو دیکھے اور اسلام کے فائدے کو پیچھے ڈال دے, وہ تاجر نہیں جو اپنے فائدے کو دیکھے اور اسلامی سرحدوں کو خطروں میں ڈال دیں, خطرات میں ڈال دیں. لہذا بنی اوس کو اعزاز مل گیا. زمانے جاہلیت میں جو فخر کرتے تھے, اسلام کے بعد بھی یہ فخر باقی رہتا تھا ان کا, آپس میں بتایا نا میں نے, چشمک چلتی رہتی تھی. تو بنی اوس کو یہ تھا کہ ہمارا سردار پہلے شہید ہوا, اس میں بھی فخر ہے نا, سعد ابن عبادہ بعد میں اور سعد ابن معاذ پہلے. تو بنی اوس فخر کرتے تھے کہ ہم نے اپنا سردار دیا ہے اسلام کو, ہمارا سردار شہید ہوا ہے اسلامی لڑائی. خیر اچھا مقابلہ ہونا چاہیے, مگر ایسا مقابلہ نہیں ہونا چاہیے کہ اچھا اس نے یہ کیا ہے, اب سوچ رہا بیٹھا اگلے سال تک کہ میں کون سا نیا آئٹم لاؤں. مجمع اکٹھا کرنا ہے نا, آج کل مقصد یہ ہے کہ مجمع زیادہ. مجمع دیکھا تھا باہر آ کے, تو بڑی زبردست مجلس کہتے ہو رہے بھائی, مجمع تھا چوراہے تک چورنگی تک مجمع ہی مجمع تھا, یہ ہے اچھی مجلس. فلاں آ رہے ناکام بالکل فیل, کیا اندر 20 آدمی بیٹھتے, مولوی حسن ظفر پڑھ رہا تھا. ہاں وہ نام بھی ایسے لو نا کہ اس سے بھی ایک توہین کا پہلو جھٹ بیٹھ, فیل بالکل. کیا فیل کیا ہوا؟ مطلب 20 آدمی بیٹھے تھے, مولوی حسن ظفر پڑھ رہا تھا. 20 آدمی ہونا مجلس یعنی معاذ اللہ ناکام. چورنگی تک مجمع ہونا مجلس, چاہے جاہل ابن جاہل ابن جاہل ابن جاہل بیٹھا ہو, یعنی سات پشتوں میں بھی اس کے کوئی عالم نہ ہو, خود تو ہے ہی نہیں, سات پشتوں میں بھی نہیں. مداری ہے, مداری کرتب دکھا رہا ہے اور لوگ دیکھ رہے, تماشا بنا رہا ہے دین کا اور لوگ دیکھ رہے, نئی نئی چیزیں ایجاد کر کے دے رہا ہے, یہ کرو یہ دین ہے, یہ کرو یہ دین ہے, اور لوگ خوش ہو رہے. اور ہم جیسا کوئی بولے عقیدہ ٹھیک نہیں ہے ان کا, تم سے سرٹیفکیٹ نہیں چاہیے, تم ہوتے کون ہو ہمیں سرٹیفکیٹ دینے, ہمارے لیے اتنا ہی سرٹیفکیٹ کافی ہے, کافی ہے کہ ہم ان بدعتوں کے خلاف بات کرتے میں ہماری زبان میں کبھی لغزش ہی نہیں آتی. مولا نے اتنی توفیق دی ہے ہمیں, الحمدللہ. صلوات بھیجے محمد علی محمد اللہ, ہمیں اتنی توفیق دی ہے, اتنی توفیق دی ہے. دعا کریں کہ ان غلاموں کی یہ توفیق آخری سانس تک باقی رہے. یہ تو نہیں ہو سکتا کہ تم ہمارے بچوں کو تباہ کرو, ہماری نسل کو تباہ کرو, ہمارے بچوں کو بگاڑو اور ہم خاموش بیٹھے دیکھتے رہے, نہ بولے اپنے بچوں کو, نہ سمجھائیں کہ تم ہمارے مستقبل ہو, ہمارے بیٹوں ہمارے بچوں, ان نوسر بازوں کے پھندوں میں مت آنا جو تمہیں دین سے دور کرنا چاہتے, جو تمہیں غلط راستوں پر ڈالنا چاہتے, جو مبارک تاریخوں میں ڈھول تاشے بجا کر مذاق اڑاتے, جو میلادوں میں ناچ گانے کی محفلیں رکھوا کر سمجھتے ہیں کہ مذہب کی خدمت کر رہے, شیعت کی خدمت کر رہے. میرے بچوں ان سانپوں سے بچو, ان ناسوروں سے بچو. تم امام زمانہ کے سپاہی ہو, تم امام زمانہ کے لشکری ہو. صلوات بھیجے بلند آواز سے محمد علی محمد پر. تمہیں حق اور باطل کے اس آخری مارکے کا حصہ بننا ہے, مت آنا ان دھوکوں میں جو دھوکوں کے جال جگہ جگہ پھیلا دیے گئے. کتنا مظلوم ہے یہ مکتب, کتنا مظلوم ہے یہ تشیع. کل بھی علی اکیلا, آج بھی علی اکیلا, کل بھی حسین 72 کے ساتھ تھا, آج بھی اوسط نکالو تو 72 ہی ملے گی. میری باتوں کا برا مت ماننا عزاداروں, میں تم سے محبت کرتا ہوں تو یہ بات کر رہا ہوں. مجھے آپ لوگوں سے محبت نہ ہوتی میں یہ باتیں نہ کرتا, میں وہ باتیں کرتا جن میں میرا فائدہ ہوتا, میرے دن پھر جاتے. لیکن میرے دن تو پھر جاتے, کتنے دن تک دن پھرتے؟ پھر مجھے قبر میں نہیں جانا, پھر مجھے مرنا نہیں ہے, پھر میں وہاں کیا منہ لے کر جاتا, کس منہ سے جاتا؟ تو میں بھی کر سکتا ہوں نا وہ باتیں, مگر نہیں عزیزو, میں آپ سے محبت کرتا ہوں, آپ میرے ہیں, میں آپ کا, یہ بچے میرے بچے ہیں جن کے لیے مجھے حکم ہے اور میں یہ حکم کو بجا لاتا ہوں. میرے اساتذہ کا، میرے علماء کا، میں تو بڑا حقیر سا حقیر فقیر کیڑا مکوڑا ہوں زمین پہ رہنے والا، میری حیثیت کیا؟ آج ہوں کل وہی نہیں، ذکر ہی نہیں ہوگا میرا. مگر بات وہی ہے کہ مجھے ہے حکم اذان لا الہ الا اللہ، میں اپنے بچوں کے کانوں تک پیغام ضرور پہنچاؤں گا تاکہ یہ بچے کل جب کسی مقام پہ پہنچے، ان میں سے کوئی انہیں میں سے کوئی بچہ اتنے بڑے منصب پر پہنچ جائے گا امام زمانہ کے پاس کہ مجھ گناہگار کی شفاعت تو کر دے گا. ہم گناہگار لوگ ہیں، لیکن امید ہے کہ ان بچوں میں سے کوئی ایسا سپاہی بن جائے گا امام زمانہ کا، اس کو یاد تو رہ جائے گا، اس کے کانوں میں میری بات تو رہ جائے گی، کچھ گناہگار کی شفاعت کا باعث تو بن جائے گا، میں اس کا دامن تو پکڑ لوں گا کہ تو میری مجلسوں میں بیٹھتا تھا، آج یہ منصب پہ پہنچ گیا، میں گناہگار ہوں. تو میں تو اس عقیدے کا آدمی ہوں بھائی. کسی کو نہیں سمجھ میں آئے تو اب سمجھ میں آ جانا چاہیے. کیا کہا تھا میرے مولا نے، مولا سے حی ابن اختب نے، حی ابن اختب نے کہا تھا کہ اے علی میرا لباس نہ اتاریے گا. میں آپ کو آج ایک جملہ جو آپ ہمیشہ سنتے ہیں، حالانکہ تشریح بھی نہیں کروں گا، صرف اشارہ کروں گا، آپ سنتے چلے آئے ہیں، اس میں روتے بھی ہیں، کہتے بھی ہیں، پڑھتے بھی ہیں، نوحے میں بھی، مرثیے میں بھی، سب جگہ، لیکن ذرا سا غور کیجئے گا آپ جب میں کہہ رہا ہوں. یہ جملہ کیا کہتے ہیں آپ حسین کے لاشے کو؟ بے گور و کفن. سوچا آپ نے بے گور و کفن کا مطلب کیا ہے؟ اور نوحوں میں بھی پڑھتے ہیں، روایتیں پڑھتے ہیں کہ برہنا لاشا. کبھی سوچا؟ میں تشریح نہیں کروں گا، بس اتنا بتا دوں جب حسین رخصت ہونے لگے تھے، ثانیہ زہرا سے ایک صندوق منگوایا، اس صندوق میں سے لباس نکال کے باہر رکھتے جا رہے ہیں اپنے سارے لباس، پھر ایک بوسیدہ سا پیراہن نکالا اور پہن لیا. اور بوسیدہ سا پیراہن پہننے کے بعد اس کو جگہ جگہ سے چاک کرنا شروع کر دیا حسین. حیران ہو کر کہتی ہے بہن، بھیا بھیا یہ تو پہلے ہی بوسیدہ ہے، آپ اسے مزید چاک کیوں کر رہے ہیں؟ حسین فرماتے ہیں بہن مجھے ڈر ہے کہ یہ ملعون مجھے قتل کرنے کے بعد کہیں مجھے بے لباس نہ کر دے. سزا دارو اب سمجھ میں آیا؟ اس لیے میں ایسا پیراہن ایسا کوہنا لباس پہن رہا ہوں کہ لوٹے نہیں میرا لباس. عزادارو بس اتنا اشارہ کروں گا کہ سب کچھ ہوا مگر اللہ، میں نے بتایا تھا نا کہ معصومین کا حجاب رکھتا ہے، جناب جبرائیل موجود ہیں حجاب کرنے کے لیے. اور اس سے بڑھ کر بتاؤ، امام زمانہ کو جملہ موجود ہے میرا سلام ہو اس لاشے پر، خاک کربلا اڑ اڑ کر جس کا کفن بن رہی تھی، یہ کربلا کی خاک ہے جو حسین کا کفن بن کر ڈھانپ رہی تھی حسین کے جسم اطر کو. بس اسے زیادہ نہیں کہہ سکتا، اب آگے سنو. یہی وہ منظر ہے جو سید سجاد کو چین نہیں لینے دیتا تھا. دو تین مصیبتیں جن کا شدت سے ذکر کرتے تھے سید سجاد، ویسے تو ہر مصیبت میں 35 سال روتا رہا خون کے آنسوں میں رمول، لیکن دو تین اذیتیں. ایک جب کسی نے پوچھا تھا سب سے زیادہ مصیبتیں کہاں پڑی، تو بیمار نے فرمایا تھا الشام الشام الشام. سوال کرنے والے نے کہا تھا مولا وہاں تو کوئی شہادت نہیں ہوئی، کربلا میں تو 72 شہید ہوئے، آپ کے بابا، آپ کے بھائی، آپ کے چچا. امام فرماتے تو نے انصاف سے کام نہیں لیا. ارے قتل ہو جانا، شہید ہو جانا ننگوار کا باعث تھوڑی ہے دلیر اور بہادر انسان کے لیے. ارے ہمارے لیے تو آر کا باعث یہ تھا کہ ہمارے سامنے ہماری ماں بہنوں کو بے پردہ بازاروں میں لایا گیا. یہ دکھ نہیں جاتا تھا سید سجاد کا. دوسرا دکھ، بابا کے بے گور و کفن لاشے کو چھوڑ کر آیا ہوں، وائے ہو حیف ہو اس بیٹے پر جس کے سامنے اس کے باپ کا بے گور و کفن لاشا پڑا ہو، اسے دفنانے کی اجازت نہ. تیسری مصیبت، بازار سے جب گزرتے تھے قصاب گوشت پہ کپڑا ڈال دیا کرتے تھے، جانتے تھے اگر سید سجاد نے دیکھ لیا تو حالت غیر ہو جائے گی. और अगर कभी सीधे सज्जाद की निगाह पड़ जाती थी, रुक जाते थे दुकान पे, पूछते थे भाई तूने शैवान को ज़िबा करने से पहले थोड़ा सा पानी दिया था या नहीं दिया था, वो दस्त बस्ता कहता है फरजंदे रसूल मुसलमान हूँ, कैसे हो सकता है हैवान को ज़िबा करूँ, उससे पहले उसका गला भी तर ना करूँ। बस मेरा इमाम करबला का रुख करके कहता था हाय मेरा प्यासा बाबा, हाय मेरा बाबा हुसैन, क्या करबला में कोई मुसलमान न था कि फरजंदे रसूल के खुश्क गले पर खंजर चलाने से पहले उसके सूखे गले में थोड़ा सा अल्लाह लानतुल्लाह अलल कौमिल ज़ालिमीन।